تقی صاحب رہبر انقلاب اسلامی نے کل یعنی بدھ کو کمانڈروں سے جو خطاب کیا سپاہ کے، اجمالی طور پر سپاہ کی جو تاریخ ہے اس پر بھی روشنی ڈالی، اس کے جو کارنامے ہیں اس کا بھی ذکر کیا۔ آپ نے فرمایا کہ انقلاب کے ہیجان انگیز دور میں سپاہ وجود میں آئی، اور جب دفاع مقدس کا پرتلاطم دور تھا اس وقت اس نے اپنا کام شروع کیا، اور تمام تر مشکلات، تمام تر پابندیوں، تمام تر دھمکیوں کے باوجود سپاہ نے جس اصول کے تحت اپنے آپ کو پیش کیا تھا معاشرے میں اور اس انقلاب کی خدمت کے لیے، اس سے سارے منہ بھی پیچھے نہیں ہٹی، اگرچہ بہت سارے بحران آئے، بہت ساری مشکلات آئیں۔ کیا وجہ ہے کہ سپاہ نہ صرف یہ کہ اپنے موقف سے اور اپنے اصول سے سر منہ پیچھے نہیں ہٹی، بلکہ میدان جنگ کی بات تو اپنی جگہ، تعمیراتی امور، ملک کی ترقیات کے جو میدان ہیں ان میں آگے آگے اور آگے ہی بڑھتی رہی؟
بسم اللہ الرحمن الرحیم۔ گزشتہ روز جو رہبر معظم انقلاب اسلامی آیت اللہ العظمیٰ سید علی خامنہ ای کا سپاہ کے کمانڈروں، عہدیداروں اور سپاہیوں سے جو خطاب تھا، اس میں رہبر معظم انقلاب اسلامی نے، جیسا کہ آپ نے فرمایا، سپاہ کی پوری تاریخ کو مختصراً جو ہے وہ پیش کیا۔ جس نقطے کی طرف آپ نے اشارہ کیا ہے کہ وہ ان کے عہد و پیمہ جو شروع سے اور اب تک اس پر وہ کاربند ہیں، وہ نقطہ کون سا نقطہ ہے؟ میں آپ کی خدمت میں عرض کروں کہ یہ انقلاب اسلامی ایک نظریاتی انقلاب ہے، یہ امام خمینی رحمۃ اللہ علیہ کی فکر کے مطابق اور ان کی فکر نے اس انقلاب کو جو ہے وہ جنم دیا ہے۔ اور یہ دیکھیں کہ اگر ہم سپاہ کی کاوشوں اور سپاہ کے کارنامے اور ان کی مستقل مزاجی اور ان کے عزم اور حوصلے پر جب ہم نگاہ ڈالتے ہیں، تو اوائل انقلاب میں جب سپاہ وجود میں آئی، کہ جیسا کہ رہبر معظم انقلاب اسلامی نے فرمایا کہ ہر شعبہ زندگی سے تعلق رکھنے والے افراد اس سپاہ کے اندر جو ہے وہ حاضر ہوئے اور انہوں نے اپنی خدمات سپاہ کے لیے پیش کی، یہ وہ افراد تھے کہ جن کی تربیت جو ہے وہ امام خمینی رحمۃ اللہ علیہ کے افکار و نظریات کے تحت انجام پائی، یہ وہ افراد تھے کہ جنہوں نے اپنے آپ کو ہر مشکل وقت سے گزارنے کے لیے اور ہر مشکل وقت کو تحمل کرنے کے لیے آمادہ کیا ہوا تھا۔ اور ایسا نہیں ہے کہ یہ ایک دم مثلاً وجود میں آئی اور ایک دم یہ سارے کام خود بخود، نہیں، بلکہ اس کے پیچھے ایک پوری اخلاقی تربیت کا ایک جو ہے وہ اس کا ماضی ہے، اور اس کے اندر ان علماء کا کردار ہے کہ جنہوں نے ان کی تربیت کی، جس میں ہم خاص طور پر نام لیں شہید مطاہری کا نام لیں، اس میں شہید مفتے کا نام لیں، اس میں شہید بہشتی کا نام لیں، ان میں ان مثلاً رہبران کے نام لیں کہ جو امام خمینی کی نمائندگی کے اندر ایران کے اندر اس نہضت کو آگے بڑھا رہے تھے۔ یہ وہ پس منظر ہے کہ جو آپ کے سوال کے ذیل میں اپنے سامعین ناظرین کی خدمت میں عرض کرنا چاہ رہا تھا۔ اور دوسرا یہ کہ جب یہ تمام چیزیں یکجا ہوئیں اور انقلاب اسلامی وجود میں آیا، امام خمینی کی رہبری کے اندر جو ہے اس نے اپنے خد و خال جو ہے معین کیے، تو وہ جو ایک سمت ان کو ملی تھی، ایک الہی سمت جو ملی تھی، وہ جو ایک کار عظیم انجام دینے کا ایک جو سلسلہ تھا اور ان کی فکر کے اندر رج بس جو گیا تھا، وہ حقیقت میں دیکھا جائے تو سپاہ سے جو تعلق رکھنے والے افراد ہیں، سپاہ سے جو مربوط افراد ہیں، وہ مثلاً روحانی اعتبار سے بھی اور جسمی اعتبار سے بھی وہ پورے اپنی نظریات سے جڑے ہوئے ہیں
جی،
اور یہی وہ نقطہ ہے کہ جس نے ان کو ہر میدان کے اندر جو ہے وہ کامیابی سے ہمکنار کیا ہے۔
بہت شکریہ، میں پھر آ جاؤں گا۔ چلتے ہیں اس وقت لندن جہاں پر موجود ہیں، رابطے میں ہیں بین الاقوامی امور کے ماہر ڈاکٹر عنایت اللہ اندرابی صاحب۔ السلام علیکم جناب۔
وعلیکم السلام۔
ہاں ڈاکٹر صاحب، رہبر انقلاب اسلامی نے سپاہ کے کمانڈروں سے خطاب میں علاقے کے جو تغیرات ہیں ان کی طرف بھی اشارہ کیا، اور کہا کہ علاقے میں استقامتی محاذ کو یہ کے بعد دیگر مسلسل فتوحات اور کامیابیاں نصیب ہوتی جا رہی ہیں، اور اس میں سپاہ کا کردار انتہائی نمایاں ہے۔ یہ جو اشارہ کیا ہے، کس جانب ہے اور کس زاویے سے آپ اس کو دیکھتے ہیں؟
اللہ الرحمن الرحیم۔ دیکھیں، سپاہ جو ہے وہ اگر آپ اس کو اسٹرکٹلی دیکھیں تو وہ ईरान की जो टेरिटरी है यानी ज्योग्राफिकल टेरिटरी जो है
जी.
वो महज उसी के साथ महदूद नहीं है. उसका मतलब नहीं है कि वो यानी उसका कोई आलमी दायरा है. उसका मतलब यह है कि उसके दायरे बेसिकली उसकी हदबंदी जो है वो नजरियाती है. वो है ही पासदारानी इनकलाबी इस्लामी यानी इस्लामी इनकलाब की पासदार है. और इनकलाबी इस्लामी जो है वो महज जमीनी तौर पर रिस्ट्रिक्ट नहीं होता. उसके पास अदल इंसाफ और अल्लाह की रहमत जो है जो कि लोगों पर इस्लामी निज़ाम के जरिए से जाहिर होती है, इमामत के जरिए जाहिर होती है, तो उस रहमत को पहुंचाने के लिए यानी उसका एक नजरियाती मिशन होता है. तो इसलिए उसी तनाजुर में आप सिपाह के रोल को देखें कि उनका एक इनकलाबी इस्लामी को उनकी उसके अहदाफ को प्रमोट करना और उसके अहदाफ का दिफा है. अब अगर आप ठोस उन चीजों पर आ जाएं कि जिसमें सिपाह ने अपने आप को बिजी रखा जब से ईरान का इस्लामी इनकलाब बरपा हुआ, तो उसमें सारी जो जितनी इनकलाबी कुवतें हैं उनमें वो पेश पेश रहे. और उसमें सबसे जो रिसेंट है वो ये जो अमेरिका ने आईएसएल का सिपा खड़ा किया और वो फिर मोसल आ गए और एक जबरदस्त हिजानी कैसे पैदा हो गई, लोग घबराए गए. लेकिन आईएसएल का ये सारा सिपा जो है शाम में इराक में इसको कंटेन करना, इसमें सिपाह का बहुत ही लीडिंग रोल है
जी.
और एक लीडिंग और एक सक्सेसफुल रोल है और यानी कामयाबी के साथ उन्होंने इसके साथ निपटा. ये जो बहुत बड़ा फितना अमेरिका ने खड़ा किया था, तो लिहाजा ये चीज जो है इसको उसी तनाजुर में देखा जाना चाहिए. तो मुझे रहबर मौजम की ये बात जो है कि बहुत ही यानी आपने ये जो फरमाया कि दुश्मन का पैसा कितना ज्यादा हो गया इस खत्ते में इस्लामी इनकलाब को और जहाँ वो जो मूवमेंट है उसको दबाने के लिए उन्होंने कितना सारा पैसा लगाया, लेकिन जितना लगाया उतना जाया हो गया
जी.
और किसी काम नहीं आया. यानी ईरान का इस्लामी इनकलाब जितना मजबूत इस वक्त है वो उससे ज्यादा है जितना था. यानी ईरान के इस्लामी इनकलाब में कोई कमी वाका नहीं हुई, लेकिन उनका पैसा जाया हो गया. तो इस सिलसिले में सिपाह को जो है वो बहुत बड़ा क्रेडिट जाता है
जी. बहुत शुक्रिया, मैं फिर हाजिर होंगे आपकी खिदमत में जी. अभी सरमाकारी की तरफ इशारा किया और इसी नुक्ते की तरफ रहबर इनकलाब इस्लामी ने अपने खिताब में फरमाया कि दुश्मन ने जितनी ज़्यादा सरमाकारी की थी, खुद अमरीकी सदर ट्रंप ने इतराफ़ किया कि $7 ट्रिलियन जो उन्होंने मशरक़ वस्ता में खर्च किए, लेकिन उतनी ही ज़्यादा उन्हें शिकस्त का सामना करना पड़ा. और इस्तेक़ामती महाज जो कि असल है के अतबार से या जदीद फौजी साजो सामान के अतबार से ज़ाहिर है कि अमरीकी फ़ौज के मुकाबले में उतनी ज़्यादा असलह जाती है. अतबार से मैं बात कर रहा हूँ, ईमान की बात तो दूर की है, वो तो ज़ाहिर है कि जो ईमान इनके पास हो किसी के पास नहीं. इसके बावजूद तमाम तरह असलहा जाती ताकत के बावजूद इतना सरमाया लगाने के बावजूद क्यों ये साम्राज्य ताकतें शिकस्त खा गईं?
देखिए, ये जो साम्राज्य ताकतें मसलन शिकस्त से दो चार हो रही हैं पे दर पे, दरहकीकत देखा जाए तो इलाके की आवाम की नज़रियात और ख्वाहिशात के बरखिलाफ़ इन्होंने जो है वो काम अंजाम दिया है. और आप जिस मुल्क के भी आवाम से आप पूछें कि मसलन नाम तो इनका ये होता है कि उस मुल्क को या उस मुल्क के आवाम को जो है वो निजात दिलाने के लिए हम वहाँ जो है वो आ रहे हैं, लेकिन हम अगर एक हिस्ट्री उठा कर देखें अमेरिका के जाहरियतों और अमेरिका के तजावजात की कि किस तरीके से इसने जो है ना दूसरे मुल्कों पर हमले किए हैं, उसमें हम ये देखेंगे कि अलग ज़ाहिर वो फरेब देने वाले नारों के साथ तो वारद होते हैं, लेकिन दर हकीकत उनका उस मुल्क के मफादात से किसी किस्म का कोई ताल्लुक जो है वो नहीं होता. और वो अपने मफादात کے تحفظ کے لیے، اپنے مفادات کو مثلاً تقویت دینے کے لیے عمل کرتے ہیں، تو یہ ٹکراؤ جو ہے اس سرزمین کے ساتھ کہ جہاں پر وہ آ کر مثلاً ایک طریقے سے ڈیرے ڈالتے ہیں، تو وہاں کے عوام بھی جو ہے وہ یقیناً ان چیزوں کو دیکھتے ہیں. آپ افغانستان میں دیکھیں کتنے سالوں سے یہ لوگ وہاں پر موجود ہیں، لیکن آج بھی بقول رہبر معظم انقلاب اسلامی کے کہ اپنی جان چھڑانا چاہ رہے ہیں، لیکن جان ان کی جو ہے وہ چھوٹ نہیں پا رہی ہے. اسی طریقے سے آپ دیکھیں کہ عراق ہوا، اسی طریقے سے شام ہوا اور دوسرے ممالک کے اندر دیکھیں، وہ یہ کہ یہ فریب دینے والی نعروں کے ساتھ آتے ہیں، لیکن اپنے مفادات کی ان کو فکر ہوتی ہے اور اپنے مفادات کے دائرے میں سوچتے ہیں. پھر یقیناً جو وہاں کے خطے کے منطقے کے جو علاقے کے جو عوام ہیں وہ مثلاً ان سے ان کی جو ہے وہ ٹکراؤ ہو جاتا ہے، جس کی بنیاد پر وہ کامیاب نہیں ہوتی. اب یہ افغانستان آپ دیکھ لیں کہ کتنے ہزاروں افراد بے گناہ جو ہیں وہ جہاں بحق ہوئے یہاں پر، ان لوگوں کے مثلا غلط قسم کے پالیسیوں کی بنا پر. آپ عراق اٹھا کر دیکھیں کہ وہاں پر ہم دیکھتے ہیں کہ داعش کی مدد و کمک کرتے ہوئے نظر آتے ہیں اور اس کو تحفظ فراہم کرتے ہوئے نظر آتے ہیں. یہ کیا، یہ وہاں کی عوام کی فکر سے ٹکراؤ ہے وہاں پر؟ اس وجہ سے در حقیقت یہ اپنے مقصد میں کامیاب کبھی بھی نہیں ہو سکتے، کیونکہ یہ مثلاً نیک نیتی کی بنیاد پر نہیں آتے ہیں، بلکہ یہ اپنے مثلاً اس سامراجی اور استعماری سوچ اور فکر کے ساتھ جو ہے ملکوں میں وارد ہوتے ہیں، اور ایک تسلط کا ان کے اوپر جو ہے وہ مثلاً ایک غلاف کے یہ چڑھاتے ہیں جس کی بنیاد پر وہ حملہ کرتے ہیں. اور ایک اور اہم نقطہ کہ جس کی طرف دنیا متوجہ ہو چکی ہے، جہاں پر بھی جاتے ہیں مخصوصاً اس خطے کے اندر، وہ مثلاً غاصب صہیونی حکومت جو ہے اس کے تحفظ کی بات اور اس کے مثلاً ہم خیال ہو کر اور اس کو پروموٹ کرنے کے لیے جو ہے وہ کوششیں کرتے ہیں، اور جبکہ یہ بات سب پر آیا ہے کہ علاقے کے عوام جو ہے اس ناسور جو ہے یہ اس خطے میں جو ناسور کی صورت اختیار کر گیا ہے اور اس سے شدید نفرت کرتے ہیں، تو اس وجہ سے کبھی بھی آپ نے دیکھا کہ یہ اس خطے میں جو انہوں نے کام انجام دیے ہیں یا اپنے مقصد میں اتنا پیسہ لگا کر بھی جو ہے وہ کامیابی حاصل نہیں کر پائے ہیں.
بہت شکریہ جی. ڈاکٹر عنایت اللہ اندرابی صاحب رہبر انقلاب اسلامی نے فرمایا کہ استقامتی محاذ میں سپاہ پاسداران انقلاب اسلامی کا کردار اتنا نمایاں ہے کہ آج جتنی خبیث طاقتیں ہیں، دشمن طاقتیں ہیں، سب سپاہ پاسداران کی دشمن ہیں. اور آپ نے ظاہر ہے کہ بہتر طریقے سے دیکھا بھی ہوگا، پڑھا بھی ہوگا اور اس کو اس پہ لوگوں سے گفتگو بھی کی ہوگی کہ کس طرح سے امریکہ نے سپاہ پاسداران پر پابندی لگائی، جبکہ سپاہ پاسداران ایک ملک کی فوج ہے اور کسی بھی ملک کو دوسرے ملک کی فوج پر پابندی لگانے کا حق نہیں ہوتا. یہ تو اپنی جگہ، لیکن سپاہ پاسداران کی وہ کیا خصوصیات ہیں کہ جس کی وجہ سے آج تمام سامراجی طاقتیں اس کی دشمن ہیں؟
جی میں نے پہلے ہی بات کہی کہ یہ سپاہ پاسداران جو ہے اٹ ہیز بین لیڈنگ فرام فرنٹ، یعنی اس کا ایک بہت ہی ایک لیڈرانہ کردار ہے یعنی عسکری سطح پہ، تو اور اس کا ایک اس کا جو
لیکن ڈاکٹر صاحب شاید میں اپنے سوال کو دوسرے جملے میں دہراؤں کہ وہ کیا وجہ ہے کہ سپاہ پاسداران ان تمام سامراجی طاقتوں کے مقابلے میں یہ کے بعد دیگریں کامیابی اور فتوحات حاصل کری، چاہے وہ شام ہو چاہے وہ عراق ہو؟
دیکھیں اس میں میں سمجھتا ہوں کہ سب سے بنیادی بات جو ہے، یعنی وہ بات اور وہ ایلیمنٹ اگر نہ ہوتا تو کچھ بھی نہ ہوتا، وہ سپاہ پاسداران کی موٹیویشن اور ان کی وہ ایمانی کیفیت ہے کہ یہ یعنی یہ بہت ہی آمادہ ہے اس کام پر جو یہ کر رہے ہیں، بلکہ یعنی یہ تو ایک اسٹریٹجک ایک وجوہات ہیں کہ اس وقت ایران اور امریکہ کے درمیان جنگ ہے اور ایران بھی چاہتا ہے کہ جنگ نہ ہو، امریکہ بھی، یہ تو اسٹریٹجک اس کے وجوہات ہیں. لیکن میں آپ کو بتاتا ہوں کہ سپاہی پاسداران کا تو یہ ایک سمجھے ایک ڈریم ہے، وہ تو چاہیں گے کہ یعنی وہ بالکل اپنے آپ کو یعنی اس سچویشن میں کہ ٹھیک ہے ہم جنگ پر آمادہ ہیں، ان کی آمادگی جو ہے، ان کی تیاری جو ہے، ان کی ایمانی اہمیت جو ہے وہ سب سے بنیادی بات ہے. اور اس نے جو ہے دشمن کو ہر جگہ ورنہ ان کی تعداد اور ان کی وہ اتنا بڑا وہ مسئلہ نہیں ہے، لیکن جس موٹیویشن کے ساتھ وہ جاتے ہیں उससे जो है दुश्मन हर जगह पसवा हो गया और पसवा होगा भी, यानी उनके अंदर किसी किस्म की कोई डर कोई खौफ, यानी वो अमेरिका से डरे हुए नहीं है बल्कि आमादा है कि अगर रबर मुल्तम इजाजत दे तो हम जा सकते हैं। तो लेकिन मैं कह रहा था कि इसके फिर दूसरे स्ट्रेटजी को जरा उजवा, तो मैं यानी आपके सवाल का मेरे पास यही जवाब होगा कि यही बुनियादी सबसे बुनियादी चीज है जिसने यानी उनको यानी जिसके बिना पर उन्होंने दुश्मन को हर जगह पसपा किया और नेचुरली वो दुश्मन की आंख पर खटक है।
बहुत शुक्रिया, मैं फिर आ जाऊंगा आपकी खिदमत में। जी नवेद हजरत तकी साहब, आप क्या कहना चाहेंगे? रहबर इनकलाब इस्लामी ने फरमाया है कि दुश्मन ने अगर सिपाही पासदारान पर पाबंदी लगाई या दुश्मनी कर रहा है तो सिपाही के लिए बाइस फख्र है। किस उनवान से
देखें, वो जो दुश्मन है वो जो पाबंदी लगा रहा है उसकी भी कुछ मसलन इस ताकत को देख कर, उस इनके मसलन हौसलों को देख कर कि अभी आपने देखा कि हम अगर थोड़ा सा पीछे जाएं तो हमने देखा कि सिपाह ने अपनी उस हैबत और अपनी उस ताकत और अपनी उस कुव्वत का मुजाहरा जो है वो तमाम मसलन मकामात पर किया है। कल जो रहबर मौज़म इनकलाब इस्लामी ने अपने खिताब में कुछ नुकात की तरफ इशारा किया, कहा कि जुग्राफियाई एतबार से सिपाह जो है उसके मसलन फ़राइज़ सिर्फ इस खत्ते इस मसलन ईरान की जो सरहदी हदूद हैं इस तक महदूद नहीं है, बल्कि अगर कोई अपने हिफाजत के लिए आपको बुलाए तो आपको वहाँ पर बस जाने की जो है वो आमादगी आपकी होनी चाहिए। और इसलिए आप ये देखें कि जब शाम में या जब इराक में फौजी मशावरत की ज़रूरत पड़ती है तो सिपाह के अफराद जो है वो जाकर उनको अस्करी मशवरे जो है वो देते हैं, जिसकी बुनियाद पर अमेरिका का पूरा स्ट्रक्चर जो है वो सिक्योरिटी का वो हम देखते हैं कि मुतजलजल नज़र आता है, और इतना मुतजलजल नज़र आता है कि आज उसका सबसे बड़ा जो ड्रोन है वो ज़मीन बोस होता है, वो सिपाह ज़मीन बोस करती है, और आज उसको जो है माली एतबार से जो सबसे ज़्यादा जो है गोशा नशीन किया हो रहा है अमेरिका, उसकी एक अहम वजह यह है कि सिपाह ने उस पर कारी ज़रबें लगाई हैं, ऐसी ज़रबें लगाई हैं कि जिससे वो मसलन वो समझ नहीं पा रहा है कि क्या करे। अब वो जब कुछ समझ नहीं पा रहा तो उसके पास क्या रह जाता है? उसके पास यही रह जाता है कि वो सिपाह पर पाबंदी लगाए, उस पर यही रह जाता है वो बौखलाहट के अंदर ईरान के वजीर खारजा पर जो है वो महदूदियत जो है वो पाबंदी लगाए, इसी तरीके से वो डिप्लोमेट्स जो ईरान के जा रहे होते हैं उनको वीज़ा देने के अंदर जो है वो किसी किस्म का तातुल जो है वो ईजाद करने की कोशिश करता है। ये तो बौखलाहट की अलामत है, और ये बौखलाहट की अलामत ये इनकी ताकत को जाहिर करती है कि वो उनकी समझ में नहीं आ रहा कि वो क्या करें और किस तरीके से अपनी पॉलिसियों को जो है वो मुरतब करें, जबकि उनके तमाम नक्शों पर जो है वो पानी फिरता चला जा रहा है।
बहुत शुक्रिया आपका, और डॉक्टर इनायतुल्लाह अंद्रावी साहब आपके भी हम शुक्रगुजार हैं। नाज़रीन, आपने हमारे मौजूद मेहमानों की गुफ्तगू मुलाहिज़ा फरमाई। अगर अल्लाह पर भरोसा और ईमान मोहकम मोमिन के दिल में होता है तो जाहिर है कि वो सिपाह जैसी कुव्वत बनकर सामने उभरता है, और आज सिपाह पासदारान इनकलाब इस्लामी जज्बा ईमानी से सरशार गुरोहों का एक वाज़ मिसदाक है जिसने इराक़ शाम और ज़ाहिर है कि ईरान की अपनी सरजमीन और अपने वतन का तो उसने दफाई किया, लेकिन इराक़ और शाम में जिस तरीके से साम्राज्य ताकतों के हमायत याफ्ता दहशतगर्दों और वाज़ लफ्ज़ों में कहा जाए कि साम्राज्य ताकतों को शिकस्त दी है, वो दुनिया के सामने जग जाहिर है कि किस तरीके से ये ताकतें इन इलाकों से शिकस्त खाकर बाहर निकली हैं और ज़िल्लत और रसवाई इनका जो है मुकदर बनी है। और हकीकत ये है कि सिपाह पासदारान इनकलाब इस्लामी ने अमरीकी हैबत का बुत पाश पाश कर दिया है।